ज़माने में बहुत से लोगों ने करबला को ही नहीं देखा था, वहाँ कोई गया नहीं था, वो तो सहरा था। तो आओ मैं तुम्हें बताऊँ कि अगर एक शख्स मुसलसल ज़ेर आसमान हो तो उसकी क्या कैफियत होती है। तो गोया आप ये मंज़र इस मज़लूमियत का उसको मुजस्सम करना चाह रही है लोगों के सामने, और जिसमें मुतहर इमाम की मज़लूमियत को और वो जो गुस्ताखी उन लोगों ने की है उसको मंज़र आम में पेश करना चाह रही है। और यकीनन जब एक ऐसा घर लोग देखेंगे जिसमें छत ही नहीं, तो सवाल उठेगा, लोग पूछेंगे कि ये बीबी ऐसे घर में क्यों रह रही हैं। और इस सवाल के जवाब में बीबी को मौका मिलेगा कि वो तारीख़ करबला को दोहराएं और बताएं, यहाँ तक कि तारीख़ ने भी उसको लिखा। और देखिए आज मैं 1400 सदी के बाद यहाँ बैठी हूँ और आप वहाँ बैठे और सुन रहे हैं मुझे। हम जो इस सदी में बैठे हैं, हमें उस किरदारे उम्मे रबाब का कैसे इल्म हो गया? यानी वो किरदार, वो टेक्निक, वो स्टाइल इतना यूनिक था, डिफरेंट था कि उसको तारीख ने सब्त किया, और आज हम बैठकर उससे दर्स ले रहे हैं कि हम क्या करें, कि ऐसा कोई काम करें कि लोग हमसे सवाल करें और फिर उसके जवाब में हम तफसीरे करबला करते चले जाएं। एक नुक्ता जो मैं नाज़रीन को साथ साथ बताती जाऊं, क्यों क्यों जनाब रबाब ने इस टेक्निक को अपनाया, क्योंकि आपको मालूम है उस ज़माने का मदीने का हाकिम मरवान बिन हकम, जो कि बहुत ही जालिम और बहुत ही सफाक किस्म का शख्स जैसे हम जानते हैं, तो उस ज़माने में दर्स और तदरीस का मौका नहीं था। मेरे मौला ने, मेरे इमाम सज्जाद अलैहि सलाम ने भी इसीलिए दुआ की शक्ल इख्तियार की, जैसे दुश्मन दुश्मनी के तरीक़े बदलते हैं तो मेरे मौला इमामत के सलीक़े बदलते हैं। तो यहाँ भी मेरे बाप ने अपना सलीक़ा बदला, अपने अमल के ज़रिए बताया। तो गोया हम यूँ कहेंगे, खुलासा ये होगा कि मेरे बाप ने अपने अमल से मोहब्बत और इश्क के रास्ते से अपने वजूद को इमाम के वजूद पर कुर्बान करके अपनी बाकी उम्र में अपने जिस्म को साए में न रख के अपने मोहब्बत और इमामत से दिफा का इंतज़ार हक अदा किया। दूसरा नुक्ता जो हमें जनाब उम्र रबाब के बारे में मिलता है उस पेकर वफा के मुतालिक, वो उनका खाना पीना था, कि तारीख़ ने लिखा है कि इश्क इमाम हुसैन में, उस मुसीबत इमाम हुसैन ने बीवी ने कभी अच्छा ताम तनावुल नहीं किया, बल्कि आप सिर्फ जीने के लिए खाती और इतना रोती, अपने हमराह अपने कबीले वालों को लेकर जाती कभी कब्रिस्तान में कभी घर में, और इतना गिरिया करती कि आपके आंसू खुश्क हो गए थे, इसलिए आप कहती कि मैं शरबत पीऊँगी, मैं पानी पीऊँगी, ताकि हुसैन के लिए गिरिया कर सकूँ, रो सकूँ और उसका पैगाम सब लोगों तक पहुँचाऊँ। दो बातें हो गई। तीसरी बात हमें इस पेकर वफा से ये मिलती है कि आप ख़ानदान इस्मत और रसूल से वसलत के बाद इस वसलत को किसी भी सूरत ख़त्म नहीं करना चाहती थी, और बहुत फ़ख्र से कहती थी कि मैं रसूल की बहू हूँ और बहू रहूँगी। बहुत से रिश्ते आते थे, अकाबिर कुरैश की तरफ से बहुत से पैगाम आते थे, आपके बाप की वजह से इमरा इलकेस बहुत मशहूर और मशहूर और बुजुर्गान अरब में से थे, इसलिए बहुत बड़े बड़े ख़ानदान से आपके रिश्ते आते, लेकिन आप हर एक को रद्द कर देती थी। रद्द करके आप कुछ इस अंदाज़ से शेर पढ़ती थी, आप जो रिश्ता आता तो उसके जवाब में अशआर के ज़रिए आप जवाब देती, कितना खूबसूरत तरीक़ा है ना, आप कहती वो हस्ती जो नूर ही नूर, उसने उस नूर को मैंने तलब किया, वो नूर करबला में मारा गया और उसे दफन किए बग़ैर उस लख्ते जिगर को रखा गया, खुदा तुझे अजर अजीम दे। फिर हुसैन को याद करके उम्मे रबाब कहती है, मेरे लिए हुसैन मजबूत पहाड़ की मानिंद थे कि जिसमें मैं हमेशा पनाह लेती थी, वो हमारे साथ एक शफीक वालिदैन से भी ज़्यादा मेहरबान थे, अब जब वो चले गए तो कौन यतीमों और फ़करा की पनाहगाह होगा, खुदा की कसम मुझे उनके अलावा कोई और हमसर कबूल नहीं जब तक मैं इस दुनिया से ना चली जाऊं, और मैं कहूंगी ए अज़ादारों, क्योंकि यकीनन आप जो हुसैन की याद में इस मतलब को सुन रही हैं, आप अज़ादारी हुसैन में गोया शरीक हैं। मैं कहूँगी कि इस पेकर वफा को सिर्फ मौत ने आकर इस जुदाई को ख़त्म किया, कि एक साल के बाद उम्मे रबाब इस दुनिया से रुख्सत कर जाती हैं और जाकर अपने उस معصوم زوج سے امام حسین سید الشہداء سے جا کر ملتی ہیں. یہی بارگاہ الہی میں مخلصانہ صمیمانہ دعا ہے کہ پروردگارہ ہمیں بھی توفیق دے کہ ہم اپنے معصومین علیہ السلام کے جو تقاضے ہیں محبت کے ان کو پورا کریں اور ان سے وفا کے ساتھ اور صحیح طور پر ان کے شیعہ بن سکیں. والسلام علیکم ورحمۃ اللہ وبرکاتہ. اعوذ باللہ من الشیطان الرجیم. بسم اللہ الرحمن الرحیم. وبه نستعین وهو خیر المعین. کربلا میں خواتین کے نقوش کے سلسلے کو آگے بڑھاتے ہوئے آج ہم انشاءاللہ ایک ایسی عظیم ماں کا تذکرہ کریں گے جو آج کل کی تمام ماؤں کے لیے بہترین رول ماڈل، بہترین اسوہ اور بہترین نمونہ عمل ہے. کربلا میں خواتین کا نقش اور کردار جس کو ہم ڈسکس کر رہے ہیں وہ اس اعتبار سے نہایت مہم ہے کیونکہ خواتین انڈائریکٹلی غیر مستقیم طور پر تاریخ کو بنانے والی ہیں. میں یہاں چاہوں گی کہ استاد اور عظیم فلاسفر شہید مطہری کا ایک قول، ان کی ایک بات کو یہاں کوٹ کروں کہ آپ نے کہا کہ میں نے اتنے مطالعے کے بعد اور اتنے تجربے کے بعد میں اس نتیجے پر پہنچا ہوں کہ عورت کا کردار مرد کی تربیت اور مرد کو بنانے میں بہت ہی زیادہ مؤثر اور بہت ہی زیادہ مہم ہے بنسبت اس کے کہ کوئی مرد آئے اور عورت کی تربیت کرے اور اس کو آگے بڑھائے یا اس کی ساخت میں مؤثر ہو. یعنی اگر کمپیئر کیا جائے، مقایسہ کیا جائے کہ کون زیادہ دوسری کی انسان سازی میں مؤثر ہے تو کہتے ہیں عورت زیادہ مؤثر ہے مرد کی انسان سازی میں. اس لیے شہید مطہری کہتے ہیں کہ تاریخ کے بننے میں انڈائریکٹلی خواتین کا ہاتھ ہے. کیوں؟ کیونکہ خاتون مرد کو بناتی ہے اور مرد ڈائریکٹلی جا کر تاریخ کو بناتا ہے. تو آئیے تاریخ کے اوراق کو پلٹتے ہوئے ہم اس عظیم قیام کے متعلق گفتگو کر رہے ہیں جو ہمیں زندگی اور جینے کا سلیقہ اور طریقہ سکھا رہی ہے. اور وہاں ہم پہنچے ہیں جہاں ہم نے بہت سی عظیم بیویوں کا ذکر کیا. آج ہم نے آپ کو وعدہ کیا ہے کہ ہم ذکر کریں گے ایک ایسی محترم ہستی کا جو ایک عظیم ماں ہے جن کا نام تو فاطمہ ہے لیکن ان کو کنیت ملی ہے ام البنین کی. ام البنین، جی ہاں. کیسے ہو سکتا ہے کہ جب کربلا کے عظیم قیام کا نام آئے اور کوئی چار بیٹوں والی ماں ام البنین کو فراموش کرے؟ تو یقیناً بے شک وہ کربلا میں فزیکلی موجود نہیں تھی، ان کا اپنا وجود نہیں تھا، لیکن ان کے لخت جگر، ان کے وہ بہترین نمائندے، ان کی تربیت اور ان کی تمام جہاد اور سٹرگل اور ایثار اور زندگی کا خلاصہ اور ثمر جو ہے وہ چار بیٹوں کی شکل میں کربلا میں موجود تھا. بہت سی بیبیاں ہمیں ملتی ہیں جنہوں نے اپنے چار چار فرزندوں کو راہ خدا میں دے دیا. ایک کا نام جو اور میرے ذہن میں بھی آ رہا ہے وہ خنسہ نامی ایک منفرد شاعرہ ہے جو صدر اسلام میں جب اسلام لے کر آتی ہیں تو اپنے چاروں فرزندوں کو اسلام پر قربان کرتی ہیں. لیکن کوئی بھی، کسی بھی شہید پرور ماں کا مقایسہ ام البنین سے نہیں ہو سکتا، اس لیے کہ کہاں عباس جیسا فرزند اور کہاں دوسرے فرزند. جی ہاں، سب جانتے ہیں جو بھی اہل بیت سے محبت اور عشق رکھتا ہے بچہ بچہ جانتا ہے اس مطلب کو کہ اولاد کی تربیت میں ماں کا کردار اتنا مہم ہے. وہ کہاں سے پتہ چلتا ہے؟ ایک جو ہمیں بہت بڑی دلیل اور بہت ہی عظیم مثال ہمیں ملتی ہے وہ ام البنین اور امام علی کی شادی میں ہے کہ جب میرے مولا چاہتے ہیں ایک شجاع اور دلیر فرزند کو وجود میں لائیں تو علی سے زیادہ شجاع کون ہے؟ لیکن علی ہونے کے باوجود، اشجع الناس ہونے کے باوجود، علی एक शुजा माँ की तलाश में, इससे पता चलता है कि बाप अली ही क्यों ना हो लेकिन माँ माँ है, माँ का दखल अली जैसे बाप के होते हुए भी मौजूद है। इसीलिए अली जब साहिब शुजा फर्जंद होना चाहते हैं तो अपने भाई अकील से, जो कि नसब और अनसाब की पहचान में बहुत महारत रखते थे, उनसे हेल्प